الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وذروا ظاهر الإثم وباطنه إن الذين يكسبون الإثم سيجزون بما كانوا يقترفون صدق الله العظيم. بزرگان محترم، جمعہ کی نماز سے پہلے گناہوں سے بچنے کے سلسلے میں بات چل رہی تھی. یہ بات یاد رہے کہ گناہوں کا صرف آخرت میں نقصان نہیں ہے بلکہ دنیا میں بھی اس کے نتیجے میں نقصان بھگتنے پڑتے ہیں. عدل و انصاف فقط حشر پہ موقوف نہیں، عدل و انصاف فقط حشر پہ موقوف نہیں، زندگی خود بھی گناہوں کی سزا دیتی ہے. اور یہ بھی یاد رہے کہ گناہوں سے بچنا فرض عین ہے، گناہوں سے بچنا فرض عین ہے. اللہ تعالیٰ نے قرآن کریم میں نماز کی فرضیت کے لیے جو انداز اختیار کیا، اقیم الصلاۃ، اقیمو صیغہ امرہ کو لائے. زکوٰۃ کی فرضیت کے لیے اللہ نے جو انداز اختیار کیا، وآتوا الزکاۃ، یہاں بھی صیغہ امرہ کو لائے. اسی طرح روزے کی فرضیت کے لیے اللہ نے جو انداز اختیار کیا، فمن شہد منکم الشہر فلیصم، یہاں بھی صیغہ امرہ کو لائے. تو اللہ تعالیٰ نے وہی انداز اور وہی صیغہ گناہوں سے بچنے کے لیے بھی استعمال کیا ہے، وہی صیغہ. وذرو، اے انسانوں تم گناہوں کو چھوڑو. وذرو، اور امر کے باب میں یہ بات بالکل مسلم ہے کہ الامر للوجوب، کہ امر آتا ہے کسی کام کو کسی کے ذمے ٹھوک بٹھانے کے لیے. تو جیسے اقیمو کہا تو نماز فرض، آتو زکات کہا تو صاحب استعداد پر زکات فرض، اسی طرح وذرو کہا تو ہر انسان پر گناہوں سے بچنا فرض. گناہوں سے بچنا فرض عین ہے، جیسے نماز پڑھنا فرض عین، روزہ رکھنا فرض عین. ایک گھر میں اگر 10 ممبر ہے، 10 مکلف ہے، اور 10ों کے اندر شرائط پائی جا رہی ہے تو 10ों پر نماز فرض ہوگی. یہ نہیں کہ باپ پڑھے گا تو بچے کی طرف سے ادا ہو جائے گی اور معاف، یہ بات نہیں ہے. یہی حال روزے کا، یہی حال زکوٰۃ کا، کہا کہ یہی حال گناہوں سے بچنے کا، کہ ہر ایک کے لیے، جوان کو بھی گناہ سے بچنا ضروری، بوڑھے کو بھی ضروری، اسی طرح مرد کے لیے بھی ضروری، عورت کے لیے بھی ضروری، ہر ایک کو گناہوں سے بچنا بالکل ضروری ہے. تو گناہوں سے بچنا یہ فرض عین ہے، گناہوں سے بچنا فرض عین ہے. حضرت مجدد الفسانی رحمت اللہ علیہ اپنے مکاتب میں لکھتے ہیں کہ اس امت میں بعض افراد ایسے بھی گزرے ہیں کہ فرشتوں کو 20-20 سال تک ان کے گناہ لکھنے کی نوبت نہیں آئی. فرشتوں کو کتنے سال تک؟ 20 سال تک ان کے گناہ لکھنے کی نوبت نہیں آئی. دارالعلوم دیوبند جو ایک الہامی ادارہ ہے, اس کے سنگ بنیاد کا جب موقع تھا, بہت سے صاحب نسبت, اہل دل اور اللہ کے محبوب اور پیارے بندے اور صلحاء اور اتقیہ موجود تھے. حضرت قاسم العلوم حضرت مولانا قاسم صاحب نانوتوی رحمۃ اللہ علیہ نے میاں جی ننھے شاہ کا ہاتھ پکڑ کر سنگ بنیاد کے لیے آگے کر دیا, اور پھر یوں کہا کہ یہ وہ شخصیت ہے کہ جن کے دل میں گناہ کا خیال بھی نہیں آتا. آپ اندازہ لگائیں کہ وہ جب وہ بانی اتنا مخلص اور اللہ کا اتنا محبوب بندہ ہوگا تو ظاہر ہے پھر اس کا فیس بھی تو اتنا ہی چلے گا. اور ہمارا حال یہ ہے کہ کوئی گھڑی گناہ کے بغیر کٹتی نہیں ہے. کتنا ڈفرنس ہو گیا. آج ہمارا حال یہ ہے کہ کوئی موقع اگر ہمیں گناہ کا ملے اور ہم گناہ نہ کریں, ایسا ہو ہی نہیں سکتا. بلکہ گناہ کے لیے موقع کی تلاش میں رہتے ہیں. گناہ کے لیے جیسے ہمارے اسلاف نیکیوں کے لیے موقع کی تلاش میں رہتے تھے کہ بس کوئی بھی موقع مل جائے اور میں اللہ کو راضی کرنے والا کام کر لوں, یہی حال ہمارا ہے کہ ہم نیکیوں میں نہیں بلکہ گناہوں میں موقع کی تلاش میں رہتے ہیں کہ کوئی بھی موقع گناہ کا مجھے ملے اور میں مس کروں, یہ ہو ہی نہیں سکتا. عجیب حال ہے ہمارا. گناہوں میں دن بدن ترقی ہوتی چلی جا رہی ہے, اور پھر حال یہ ہے کہ گناہ کرنے کے باوجود, گنہگار ہونے کے باوجود اپنے آپ کو گنہگار سمجھنے کے لیے تیار نہیں ہے. اور قیامت یہ ہے کہ گناہ کے گناہ ہونے کا احساس ہمارے دلوں سے نکل چکا ہے. یہی وجہ ہے کہ بھائی ہم نے دنیا میں یہ دیکھا ہے کہ ہم اپنے گناہوں کو بھی لوگوں کے سامنے اس انداز سے پیش کرتے ہیں کہ گویا بہت بڑا اللہ کو راضی کرنے والا کام کیا ہے. شرم بھی نہیں آتی, غیرت بھی مر چکی ہے. عجیب حال ہے ہمارا. جب گناہ کے گناہ ہونے کا احساس جب دلوں سے نکل گیا تو پھر گناہ پر رونے دھونے کی اور اللہ سے معافی مانگنے کی توفیق کیسے ملے گی؟ آدمی اپنے آپ کو بیمار سمجھے گا تو علاج کی توفیق ہوگی, بیمار ہی نہیں سمجھ رہا ہے تو علاج کی توفیق کیسے ہوگی؟ تو اگر ہم اپنے آپ کو گنہگار ہی نہیں سمجھیں گے تو توبہ کی توفیق کیسے ہوگی؟ ہم بہت آگے نکل گئے گناہ میں. اگر میں یہ کہوں گا تو بیجا نہ ہوگا کہ جس طرح بھوکے کو کھانا ملنے کے بعد چین سکون ملتا ہے, پیاسے کو پانی ملنے کے بعد چین سکون ملتا ہے, مچھلی کو پانی ملنے کے بعد چین سکون ملتا ہے, یہی حال ہمارا ہے کہ ہمارے دلوں کی کیفیت یہ بنی ہوئی ہے کہ گناہوں کے بعد ہمیں اچھا لگتا ہے. عجیب حال ہے ہمارا. غیر محسوس طریقے سے ہماری ایمانی جڑیں کمزور ہوتی چلی جا رہی ہے, اور روزانہ گناہوں کے نتیجے میں اللہ سے ہماری دوری ہوتی چلی جا رہی ہے اور ہمیں کچھ پتہ نہیں ہے. بس ہم اپنی دنیا کی طاقت پہ, دنیاوی اسباب پہ, دنیاوی وسائل پر اتنے اترا رہے ہیں کہ خدا کو بھول گئے. بہار دنیا ہے چند روزہ, نہ چل یہاں سر اٹھا اٹھا کر. بہار دنیا ہے چند روزہ, نہ چل یہاں سر اٹھا اٹھا کر. خدا نے خود ہی مٹا دیے ہیں ہزاروں نقشے بنا بنا کر. تو اتراتا کس بات پر ہے؟ جو خدا بنانا جانتا ہے وہ خدا بگاڑنا بھی جانتا ہے, جو خدا ڈھیل دینا جانتا ہے وہ خدا کھینچ لگانا بھی جانتا ہے. جس خدا نے قرآن میں ارشاد فرمایا, نبی عبادی انی انا الغفور الرحیم, میرے بندوں کو کہہ دو میں بخشنے والا رحم کرنے والا ہوں, اسی خدا کا قرآن کریم میں یہ اعلان ہے, ان بطش ربک لشدید. کان کھول کر سن لو, میری پکڑ بڑی خطرناک ہے. دنیا میں کوئی بھی کام کرتے ہیں تو پوزیٹیو نیگیٹو دونوں جہت پر और दोनों बाजू पर नजर होती है, और यहां वो मामला ही नहीं। गुना करते जा रहे करते जा रहे। हम देखिए कितने गुना हमसे, अगर यूं मैं ये कहूं तो बेजा ना होगा, गुनाह करना हमारी तबीयत सानिया बन गई है। गुनाह करना हमारी तबीयत सानिया बन गई है, और ये अल्लाह का मामला है कि अल्लाह ताला इतने ज्यादा गुनाहों के बावजूद हमें निभा रहा है। अल्लाह क्या कर रहा है? निभा रहा है। अजीब, या इसीलिए हदीस पाक में आता है कि इस कायनात में सबसे ज्यादा सबर करने वाली जात अल्लाह की जात है। इस कायनात में सबसे ज्यादा सबर करने वाली जात अल्लाह की जात, कि अल्लाह के बंदे अल्लाह की नेमतें इस्तेमाल करते हैं, और उसी की नेमतें इस्तेमाल करते हुए उसी की नजरों के सामने उसकी नाफरमानी कर रहे हैं, और रब्बे कायनात ढील दे रहा है और हमारे लिए नेमतों का निजाम चला रहा है। बात समझ में आ रही है? तो भाई गुनाहों को छोड़ने की जरूरत है। कोई गुनाह, छोटे गुनाह को छोटा समझ के ना करो, छोटे गुनाह को छोटा समझ के मत करो। भाई बड़े बंगले को और बड़े मकान को आग लगाने के लिए एक छोटी चिंगारी काफी हो जाया करती है। होती है कि नहीं होती? छोटी चिंगारी। कहा कि भाई छोटी चिंगारी, भाई देखने में तो छोटी नजर आती है, लेकिन ये अगर किसी कपड़े को लपेट में ले ले, कपड़े और कपड़ा दूसरे कपड़े को लपेट में ले ले, फिर पूरा घर उससे रफ्ता रफ्ता जल जाएगा। तो जब एक छोटी चिंगारी की बुनियाद पर पूरे बड़े आलीशान घर में आग लग सकती है, तो एक छोटे गुनाह की बुनियाद पर क्या कोई बंदा जहन्नम में नहीं जा सकता? तो किसी भी गुनाह को हम नॉर्मल और लाइटली न ले। इसीलिए आरिफीन बयान फरमाते हैं कि लज्जत की उम्मीद पर गुनाह मत कर, लज्जत खत्म हो जाएगी सवाब और गुनाह बाकी रहेगा। भाई मजा आता है, हजरत वाला थानी वाले रहमान उसको अजीब अंदाज से लिखा है कि भाई गुनाह करते हुए आदमी को ऐसा मजा आता है जैसा खुजालने वाले को, जिसको खुजली की बीमारी हो गई है उसको खुजाने में मजा आता है। अब अगर कोई खुजा रहा और कोई उसका हाथ पकड़ ले, भाई अरे बोले रेवा देना यार, वो मीठी खुजली आ गई, वो मुठिया रेवा देना यार, वो रोकने वाले पर गुस्से होगा, रोकने वाले पर गुस्से हो गए, तू छोड़ दे यार मुझे बस खुजाने दे। लेकिन जब वो खुजाने का असर जब खत्म हुआ और उसका दूसरा सिलसिला शुरू हुआ, अब दर्द शुरू हो रहा है, जलन, तो अब पहले तो हजरत वाला थानवी लिखते हैं कि पहले खुजाते वक्त कह रहा था वाह 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 वाह, और अब जब जलन शुरू हुई बोले आह आह आह, पहले वाह फिर आह। कहते हैं भाई यही वाह और आह में इंसान हो गया तबाह। बोले यही हाल है गुनाह का कि गुनाह करते वक्त गुनहगार को बहुत अच्छा लगता है। कोई अगर कहे कि भाई ये क्या करता, अरे बोले बैठो ना यार, तुम मौलवी को कोई काम है क्या? नहीं, बस जब देखो तब ये करना नहीं, नहीं बैठो छोड़ो यार, फ्रीडम सिस्टम। तो बहुत मजा आ रहा है, वाह 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 वाह। फिर जब उस गुनाह के असरात जब सामने आते हैं और जब उसके नताई जब मुरतब होते हैं, तो पहले तो कर रहे थे गुनाह करते वक्त वाह वाह, और जब हालात सामने आए बोले आ आ सू थसे समझ नहीं पड़ती, अभी वाह और आम इंसान हो गया तबा। तो भाई बुनियादी जरूरत है गुनाह को छोड़ने में, परहेज। हर चीज में, दुनिया में हर बीमारी के इलाज में परहेज तो आती ही है, हर बीमारी के इलाज में। भाई इसी तरह अगर हमको जन्नत की ट्रीटमेंट चाहिए तो उसके लिए गुनाहों से, गुनाहों का परहेज जरूरी है। अल्लाह का महबूब बंदा बनना है, और याद रखना गुनाहों से बचना ये गिजाए अवलिया है। गुनाहों से बचना ये क्या है? गिजाए अवलिया। भाई अल्लाह के जितने वली होते हैं, नमाज और लोग भी पढ़ते हैं, वो भी नमाज पढ़ते, किरात तिलावत वो भी करते, ये भी तिलावत करते हैं, कारे खैर वो भी करते, कारे खैर ये भी करते हैं, फिर वो उनको विलायत का मकाम कैसे मिला? कहा कि भाई विलायत का मकाम जो मिला है वो गुनाहों से बचने की बुनियाद पर मिला है। गुनाहों से बचना ये गिजाए औलिया है, अल्लाह के महबूब बंदों की खुराक है ये, अल्लाह के वलियों की गिजा है ये, उनका टॉनिक है ये। तो भाई अब जो टॉनिक अल्लाह के महबूब बंदे ले रहे हैं भाई, वही टॉनिक हमें भी तो लेना चाहिए, उनसे मिलने की यही राह है कि मिलने वालों से रास्ता पैदा कर। जो खुदा तक पहुंचे हैं तो अब भाई वो खुदा तक कैसे पहुंचे भाई? दुनिया में अगर हमको किसी जगह पर पहुंचना हो या किसी मंजिल पर अपने कारोबारी एतबार से अगर हमें पहुंचना है तो उसमें हम देखेंगे कि भाई वो फला आदमी वो मेरे ही तरह था और फिर उसका कारोबार उतना, उसका बिजनेस, उसका इतना काम ऐसे कैसे बढ़ गया? तो पूरा वो रिसर्च करते हैं, बोले भाई उसने ऐसा किया था, ऐसा किया था, ऐसा किया था, बोले ये रुकावट है तो उसने उसका इस तरह हल किया था, ये भाई होता है कि नहीं होता? अब उसका पूरा मुआयना करने के बाद फिर उसको प्रैक्टिकल तौर पर जिंदगी में इख्तियार करते हैं और फिर ये उम्मीद रखते हैं कि मैं भी इंशाअल्लाह इसी तरह कारोबार को उसी फला आदमी के नक्शे कदम पर बुलंदी तक ले जाऊंगा। बिल्कुल इसी तरह जिन लोगों को अल्लाह की विलायत का दर्जा मिला और अल्लाह ने जिनको अपने महबूब बंदों में शामिल करने का फैसला किया, अब अगर हमको भी उन लोगों तक पहुंचना है और उस ग्रुप में अगर हमको भी शामिल अपने आप को कराना है तो हमें ये पूरा मुआयना करना पड़ेगा कि ये है तो हमारी तरह ही है, फिर ये कैसे उस तरह विलायत के मकाम पर कैसे पहुंच गए? लाओ पूरा मुआयना करो और मुआयना करने के बाद उनकी जिंदगी की जो कारगुजारी है वो कारगुजारी हमें इख्तियार करनी है। बात समझ में आ रही है? तो भाई गुनाहों से बचना, और याद रहे भाई हर गुनाह को यूं समझे कि भाई ये एक सांप है, हर गुनाह को यूं समझे कि ये एक बिच्छू है, हर गुनाह को ये यूं समझे कि भाई आग की चिंगारी है। भाई अगर हमारा जो बेडरूम है जहां आराम के लिए जाते हैं, अगर किसी ने कह दिया कि भाई यहां सांप है, सिर्फ बस ऐसे ही बात चला दी, माना अबरार साहब दुल्लेवी रहमतुल्लाह अलैह तो अजीब कहते हैं कि भाई गुजराती में सांप को हांप कहते हैं। क्या कहते हैं? हांप। बोले हांप इसलिए कहते हैं उसको देख के आदमी हांप जाता है, भागना शुरू करता है और हांप जाता है। बोले भाई अगर हमारे बेडरूम में अगर किसी ने कह दिया कि भाई सांप, अगर बेडरूम में छोड़ो मकान के अंदर चार छह कमरों का जो मकान है और किसी ने कह दिया भाई अंदर मिस्टर साफ आराम फरमा रहे हैं, तो ईमानदारी से बताओ अब, हालांकि शक की बात है, कोई यकीनी बात तो है ही नहीं, वो तो ऐसे कि हो सकता है कि झूठी बात भी हो सकता है कि भाई वो फला कमरे में हो लेकिन तो दूसरे 10 कमरों में भी जाने के लिए तैयार नहीं है। तो सिर्फ किसी ने ऐसी बात चला दी कि भाई कमरे भाई मकान में सांप है तो सांप की खबर सुनते ही आदमी कितना बेचैन हो जाता है, रात ऐसे ही निकाल देगा, माहिरीन को बुलाएगा कि भाई सांप को निकालो क्या है, पूरा हर जगह पूरा बोले कमरे की पूरी तफ्तीश करो कहाँ है कैसा है, कहीं कोई बेड के नीचे तो नहीं है, कहीं कपबोर्ड के में नहीं है, कहीं कपड़ों में तो नहीं है, पूरा भाई करेगा कि नहीं करेगा? तो भाई आपका क्या ख्याल है जब किसी ने ये खबर दे दी कि भाई मकान में सांप दाखिल हो चुका है तो उसकी बुनियाद पर आराम की नींद हम नहीं सो सकते, तो भाई हर आदमी का बदअमली, हर आदमी का गुना उस पर सांप की शक्ल में मुसल्लत होगा। तो जब एक मकान में सांप की खबर अगर मिल जाए तो चैन सुकून दूर हो जाता है, चैन की नींद नहीं सो सकता, परेशान हो जाता है। तो आपका क्या ख्याल है कि बदअमली करते हुए अगर हमने अपनी कब्र को सांप और बिच्छू का अगर मजमुआ बना लिया और वहां सांप और बिच्छू ही का इंतजाम किया तो हमारी कब्र में हमारा क्या हाल होगा? तन्हाई में बैठकर सोचे, बात समझ में आ रही है? अरे सांप की बात जाने दो, अगर भाई अब यहां तो कहते भाई मच्छर वगैरह है नहीं, लेकिन वो छोटे मच्छर कम है बड़े मच्छर ज्यादा है, बात समझ में आ रही है? हाँ जिस्म को बिगाड़ने वाले मच्छर तो कम है लेकिन रूहानियत को बिगाड़ने वाले मच्छर बहुत ज्यादा है। भाई अगर भाई मच्छर या कीड़ी मकोड़े अगर बिस्तर में आ जाए तो नींद आती है? उसको साफ करते हैं। तो भाई अब मामूली कीड़े मकोड़े अगर बिस्तर में आ जाए तो भाई नींद नहीं आती, आदमी परेशान हो जाता है। तो बड़े बड़े सांप, बड़े बड़े बिच्छू, वो जो गुनाहों की शक्ल में आएंगे और गुनाहों के नतीजे में आएंगे, उस वक्त हमारा क्या हाल होगा? याद रखना, हमेशा अपनी कब्र को सामने रखे, अपनी मौत को न भूले, अपनी मौत को न भूले। कई बार हमने ये देखा कि जिनका मुशय्यन बदन था मुअत्तर कफन था, कई बार हमने ये देखा कि जिनका मुशय्यन बदन था मुअत्तर कफन था, जो कब्रे कोहन उनकी उखड़ी तो देखा, न उजवे बदन था न तारे कफन था। पर हमने देखा कई लोगों को इंतकाल के बाद, जब उनके उनके बदन पर भी खुशबू लगाई गई थी, कफन पर भी धूनी दी गई थी, खुशबू लगाई गई थी, एक अरसे दराज के बाद जब उसी कब्र को किसी और को दफनाने के लिए खोदा गया, जो कब्रे कोहन उनकी उखड़ी तो देखा, न उजवे बदन था न तारे कफन था। 60-70 किलो का जिस्म जो रखा था, कुछ नजर नहीं आ रहा है। 8-10 मीटर का कपड़े में सुलाया गया था, एक टुकड़ा भी नजर नहीं आ रहा है। क्या हुआ उसका? भाई, दुनिया में लोगों को अच्छा लगाने के लिए गुनाह न करें। हाँ कि भाई चलो भाई, मेरी बीवी को अच्छा लगेगा, औरत कहे मेरे शोहर को अच्छा लगेगा, मेरे फ्रेंड को अच्छा लगेगा, उसको अच्छा लगेगा। अरे ये ही तमाम रिश्तेदार जब हमारी बदन से रूह निकल जाएगी और हमें जब कब्र में लिटा देंगे, तो यही हमारे रिश्तेदार मुतालिकीन चाहने वाले अपने हाथों में मट्टी लेकर, मिनहा खलकनाकुम वफीहा नुईदुकुम वमिनहा नुखरिजुकुम तारतन उखरा कहकर हमारे बदन पर डालकर चले जाएंगे और सब भुगतना हमको है। और कह देंगे तुम जानो तुम्हारे अमाल जाने, हमने तुमको तुम्हारे अमाल के हवाले किया, अस्सलामु अलैकुम या अहलल कुबूर। कभी भी अपनी मौत को ना भूले। और आदमी जो करेगा उसी को भुगतना है। इश माशी तफइनक मय्यतुन वहबिब माशी तफइनक मुफारिकुन वअमल माशी तफइनक तुजजा बिही। तू जिंदगी गुजार ले जैसे तू चाहे, एक दिन तुझे मरना है, और तू मोहब्बत कर ले जिससे चाहे जितनी चाहे, एक दिन तेरी मोहब्बत में जुदाई पैदा हो जाएगी, और तू अमल कर ले जो चाहे जितने चाहे, तुझे तेरे अमाल का बदला दिया जाएगा। फमन यअमल मिसकाल ज़र्रतिन खैरन यरा वमन यअमल मिसकाल ज़र्रतिन शर्रन यरा। राई के दाने के बराबर अगर बुराई की होगी, भलाई की होगी, सब उसको ही भुगतना है। बात समझ में आ रही है? सब उसको भुगतना है। तो भाई फिर हम बदअमली करके अपना नुकसान क्यों करें? हम गुनाहों में मुबतला होकर हम अपनी कब्र में अपने इख्तियार से सांप और बिच्छू का इंतजाम क्यों करें? हम गुनाहों को इख्तियार करके हम अपने कब्र में आग के शौलों का इंतजाम क्यों करें? हम जब सब कुछ हमें ही भुगतना है, तो फिर गुनाह करते करते हम खुशी के साथ अपने आप को जहन्नम का ईंधन क्यों बनाएं? जब हमें ही भुगतना है, तो फिर हम बदअमली करके अपनी जिंदगी के चैन सुकून को खत्म क्यों करें? भाई जब दुनिया में एक मामूली हाकिम को नाराज करके आदमी चैन से नहीं रह सकता, तो अहकमुल हाकिमीन को नाराज करके चैन मिलेगा? ये हरगिज नहीं हो सकता। बात समझ में आ रही है? तो गुनाहों को छोड़ने की जरूरत है, गुनाहों को छोड़ने की। किसी गुनाह को भी नॉर्मल और लाइटली न ले, कोई गुनाह को भी। बस यही तसव्वुर कर, इसी हदीस पाक में आता है कि किसी भी गुनाह को हकीर मत समझो, इय्याक व मुहक्करातिज़ ज़ुनूब, के गुनाह को हकीर समझने से अपने आप को बचा। गुनाह को हकीर समझने से, भाई हर आदमी भाई वो करता है तो मैं नहीं, भाई मुझे क्या करना है, मेरी जिम्मेदारी क्या है? अब बहुत से लोग गुनाह देखा देखी करते हैं, बहुत से लोग गुनाह भाई उसने किया, वो कर रहा है तो मैं करूं तो क्या हर्ज? अरे भाई उसकी कब्र में वो और तेरी कब्र में तू, उसकी कब्र में वो और तेरी कब्र में तू, अपनी फिक्र कर ले, अपनी इसलाह की तरफ लग, उसके गुनाह को क्यों देख रहा है? कुरान करीम में अल्लाह फरमाते हैं या अय्युहल्लज़ीना आमनू अलैकुम अन्फुसकुम, ए ईमान वालो तुम अपनी इसलाह की फिक्र लाजिम पकड़ो, अपनी फिक्र कर अपनी, वब की अला खतियतिक, अपने गुनाहों पर रो, कोई क्या करता है वो मत देख। बात समझ में आ रही है? तो भाई गुनाहों से बचना है। अब भाई गुनाहों में भाई नमाजों को छोड़ना ये भी गुनाह, वालिदैन की नाफरमानी करना ये भी गुनाह, बदनजरी करना ये भी गुनाह, बदकारी करना ये भी गुनाह। तो एक एक फेरिश्त ये है गुनाहों की। दूसरी फेरिश्त गुनाहों की तकब्बुर, उजब, किसी को हकीर समझना है। और भाई ये बढ़ता जा रहा है हम लोगों में, लोगों को हकीर समझना। हजरत शाह मसीउल्लाह खान साहब रहमतुल्लाह अलैह अजीब बात तहरीर फरमाते हैं, तू किसी चेहरे को हकीर मत समझ, वो चेहरा किसी न किसी का तो महबूब है। तू किसी चेहरे को हकीर, भाई एक आदमी को कोई नहीं चाहता, उसकी बीवी तो चाहती होगी। अरे चलो बीवी बेवफा निकली तो मां तो चाहती होगी। अरे चलो मां नहीं चाहती तो अल्लाह तो चाहता है। तू किसी चेहरे को हकीर मत समझ, वो चेहरा किसी न किसी का तो महबूब है। इसीलिए हजरत वाला थानी अलैहि रहमान ने जहां गुनाहे कबीरा की फेहरिस्त तैयार की है और 72 गुनाहे कबीरा लिखे हैं, उसमें सबसे पहले नंबर पर जो गुनाहे कबीरा में जिसको सरे फेहरिस्त रखा है वो किसी पर हकारत की नजर से हंसना। कहा कि गुनाहे कबीरा है। आज अगर हमारे पास माल है तो किसी के पास माल नहीं उसको हकीर समझ रहे, हमारे पास खूबसूरती है किसी के पास कोई बदसूरत है उसको देख उसको हकीर समझ रहे हैं, हमारे पास कोई सलाहियत होशियारी दानाई है तो हमसे जो कम हैसियत वाला है उसको देखकर उसको हम हकीर समझ रहे हैं। किसी को हकीर समझना ये गुनाह है कबीरा है। वही कितना हो रहा है, जो जिस शोबे में है इस जमाने में, जो जिस शोबे में काम कर रहा है उस शोबे में वो अपने से मातहत को और अपने जो अंडर में है उसको अपने से अपने आप को उससे अच्छा समझता है और उसको अपने से हकीर समझ रहा है। भाई शैतान ने तो एक मर्तबा कहा अना खैरुम मिन, एक ही मर्तबा कहा था बस, शैतान ने एक ही मर्तबा कहा कि मैं आदम से बेहतर हूं, अना खैरुम मिन, मैं अच्छा हूं उससे। अल्लाह ने कहा फख्र इन नगर अजल, निकल यहां से चल। या तो हम रोजाना कहते तू तुझसे मैं अच्छा, उससे मैं अच्छा, उससे मैं अच्छा, उससे मैं अच्छा, क्या हाल होगा हमारा? एक मर्तबा में तो अल्लाह की बारगाह से मर्दूद कर दिया गया। यह हम दिन में कितनी मर्तबा कहते हैं भाई, कहते कि नहीं कहते? हमारा क्या अंजाम होगा? तो भाई ये सब गुनाह हैं। इंशाल्लाह उसकी उस सिलसिले में कुछ और मजीद जरूरी बातें आइंदा कल बतलाऊंगा कि भाई अब ये सब गुनाह हैं, उससे बचा किस तरह जाए। और ऐसे बहुत से काम हैं जिस जो हकीकत में गुनाह ही है और हम उसको गुनाह नहीं समझ रहे। नियत करो भाई, एक हिम्मत भी करो भाई। देखो गुनाहों से बचने जैसे नेकी करने में हिम्मत की जरूरत पड़ती है, इसी तरह गुनाह से बचने में भी हिम्मत की जरूरत है। बात समझ में आ रही है? जन्नत ऐसी नहीं मिल जाएगी, जहन्नम और जन्नत की बुकिंग ऑफिस है ये दुनिया, जहन्नम और जन्नत की बुकिंग ऑफिस है ये दुनिया। अमल देकर टिकट ले लो जहां जाने की ख्वाहिश हो। बात समझ में आ रही है? अब हमको जन्नत में तो जाना है, जन्नत में जाना है और काम बिल्कुल उल्टी जिहत की कर रहे हैं। और हमारा हाल यह है, हज भी काबा का किया और गंगा का स्नान भी, खुश रहे रहमान भी राजी रहे शैतान भी, ये हाल है ना हमारा। کبھی عبادت کرنے پر آتے ہیں تو ایسا لگ رہا ہے کہ ماشاءاللہ جنید بغدادی بن ہی گیا یہ ایٹ اے ٹائم. اور مارکیٹ کی پوزیشن کو دیکھے اور انفرادی زندگی کو دیکھے تو ہو یہ تو شیطان کا پوتا ہے, کوئی جوڑ نہیں ہے. اسی لیے عارفین بیان فرماتے ہیں اللہ سے اپنی دعاؤں میں خلوت کا تقویٰ مانگو. کیا مانگو بھائی؟ لوگوں کے سامنے اللہ والی باتیں کر لینا اور دو پانچ آدمی کے بیچ میں اپنے آپ کو دیندار بنا دینا تو بڑا آسان ہے, اصل اکیلے میں ہو اور اللہ کا ہو کر رہے, یہ مشکل بات ہے. بات سمجھ میں آ رہی ہے؟ تو اللہ سے خلوت کا تقویٰ مانگنے کی ضرورت ہے. تو وذروا ظاہر الاثم وباطنا, تم ظاہری گناہوں کو بھی چھوڑو اور باطنی گناہوں کو بھی چھوڑو. ان الذین یکسبون الاثم, بے شک وہ لوگ جو گناہ کرتے ہیں, سیجزون بما کانوا یقترفون, ان قریب ان کو ان کے کیے کا بدلہ دیا جائے گا. بھائی جب اللہ بدلہ دینے والے ہیں تو کوئی روک سکے گا؟ اللہ تو ون مین شو ہے. تو دنیا میں ایسا ہوتا ہے کہ بھائی کبھی کچھ دے دیا تو بھائی جو سزا ہونے والی تھی بولے موقوف, بولے کیوں؟ بولے وزن رکھ دیا, ایک بھی کاغذ اڑے گا نہیں. اللہ تعالیٰ کے وہاں یہ معاملہ نہیں ہے. بات سمجھ؟ وہاں تو اتنا صاف معاملہ ہے. پیارے نبی نے ہم کو اتنی صاف ستھری نکھری ہوئی شریعت دی کہ پیارے نبی نے ایک موقع پر فرمایا میری بیٹی فاطمہ بھی چوری کرے گی تو اس کے بھی ہاتھ کاٹے جائیں گے, نسبتیں نہیں چلے گی, نسبتیں ہاں نہیں چلے گی. اگر نسبتیں چل جاتی تو نوح علیہ السلام کا بیٹا ہلاک نہ ہوتا, نسبتیں چل جاتی تو ابراہیم علیہ السلام کے والد پر حالات نہ آتے, اور اگر نسبت ہی سب کچھ اگر کام کر جاتی ایمان کے بغیر تو پھر بھائی وہ نسبت حضرت آسیہ کی نسبت جو فرعون کی طرف تھی اتنی خطرناک. اب فرعون کتنا زبردست اور کتنا اللہ کے کتنا بڑا باغی, لیکن اب وہ اللہ کی محبوب ہے, اس کی نسبت اگرچہ وہاں ہے لیکن اس کا دل خدا کے ساتھ لگا ہوا ہے, تو وہاں نسبت ہونے کے باوجود اس کا کچھ بگاڑ نہیں سکی. بات سمجھ میں آ رہی ہے؟ تو بھائی خود اپنے آپ کو شریعت کے اعتبار سے, سنت کے اعتبار سے کیپیبل بنانے کی کوشش کرے, گناہوں کو چھوڑے. بھائی اگر روزانہ ایک گناہ کو چھوڑنے کی عادت ڈالیں گے روزانہ تو 365 دن میں 365 گناہ چھوٹ جائیں گے. بہت آسان ہے. اور ایک بات سمجھ کے چل, ابھی کوئی گناہوں کی کوئی لمبی چوڑی فہرست نہیں ہے. ہر آدمی جو گناہ کرتا ہے نا وہ دو چار ہی گناہ ہے, زیادہ گناہ نہیں ہے. دو چار ہی گناہ کر رہا ہے, میں انشاءاللہ بتلاؤں گا کل. کوئی زیادہ گناہ نہیں کر رہا ہے. لیکن اب کہا کہ بھائی دو چار جو گناہ ہو رہے ہیں تو اس پر پوری واچ رکھے. اس پر پوری کیا رکھے؟ کہ اب کسی طرح یہ نہ ہونے پائے. اب جب واچ رکھنے کی عادت پڑے گی تو انشاءاللہ العزیز پھر آہستہ آہستہ گناہ چھوٹیں گے. اور جب گناہ جب چھوٹیں گے تو اللہ کی ذات سے امید ہے کہ رب کائنات ولایت کے گروپ میں اور اپنے ولیوں کی جماعت میں اللہ ہمیں شامل کرے گا. اللہ رب العزت ہم تمام کو اپنے محبوب بندوں میں شامل فرمائے. اور بھائی ایک اعلان یہ ہے کہ مولانا یوسف صاحب کولاونا والے, ان کی والدہ کا انڈیا میں انتقال ہو گیا. دعا کرے اللہ رب العزت اس مرحومہ کی مغفرت فرمائے, انہیں اپنی قبر میں کروٹ کروٹ چین سکون نصیب فرمائے, ان کے پسماندگان کو صبر جمیل اجر جزیل اور نعم البدل عطا فرمائے. اسی طرح ہمارے ایک رشتہ دار عورت کا بھی آج انتقال ہوا انڈیا میں, دعا کرے اللہ تعالیٰ ان کی بھی مغفرت فرمائے. اور رب کائنات جمعہ کے دن کی جو موت کی جو فضیلت ہے, اللہ تعالیٰ ان وعدوں کا فیضان اس مرحومہ پر بھی فرمائے اور ان کو اپنی قبر میں کروٹ کروٹ چین سکون نصیب فرمائے. بسم اللہ الرحمن الرحیم, سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللہم صل وسلم وبارک علی سیدنا ونبینا مولانا محمد وعلی آل سیدنا ونبینا مولانا محمد وبارک وسلم. اے اللہ گناہ کرتے کرتے زندگی کا اچھا خاصا حصہ ہمارا کٹ گیا, میرے اللہ تجھے ناراض کرنے والے کام کرتے کرتے اے اللہ زندگی کا اچھا خاصا حصہ کٹ گیا. اے اللہ روزانہ زیادہ تر وقت تیری ناراضگی والے کاموں میں ہمارا گزر رہا ہے. اے اللہ اے اللہ اے اللہ تو ہمیں معاف فرما, اے اللہ تو ہمیں معاف فرما. اے اللہ ہم قابل رحم ہیں, میرے اللہ ہم قابل رحم ہیں, میرے اللہ ہم قابل رحم ہیں, میرے اللہ ہم قابل رحم ہیں. اے اللہ ہم قابل رحم ہیں, میرے اللہ گناہوں سے ہمیں بچا لے, اے اللہ گناہوں سے بچا لے, اے اللہ گناہوں سے بچا لے. اے اللہ گناہ کرتے کرتے بہت آگے نکل گئے, بہت آگے نکل گئے, اتنے آگے نکل گئے کہ گناہ کے گناہ ہونے کا احساس ہمارے دلوں سے ختم ہو گیا. اے اللہ اے اللہ اے اللہ اے اللہ نظر رحمت ہم پر ڈال دے, نظر رحمت ہم پر ڈال دے, ہماری بگڑی بنا دے میرے اللہ, ہماری بگڑی بنا دے. اے اللہ ہمارے دل کی کیفیت کو درست کر دے, اے اللہ ہمارے دل کی کیفیت کو درست کر دے. اے اللہ دنیا میں ہم نے یہ دیکھا ہے کہ گندے گھر میں ہم جب جانے کے لیے تیار نہیں ہوتے تو میرے اللہ گندے دل میں تو کیسا آئے گا, گندے دل میں تو کیسا آئے گا. اے اللہ ہمارے دل کو پاک صاف کر دے, اے اللہ ہمارے دل کو پاک صاف کر دے, ہماری آنکھوں کو بھی پاک کر دے, اے اللہ ہمارے کان کو بھی پاک کر دے, ہماری زبان کو بھی پاک کر دے, ہمارے دل و دماغ کو بھی پاک کر دے, ہمارے پیٹ کو بھی پاک کر دے. اے اللہ ہماری پوری زندگی کو پاکیزہ بنا دے. میرے اللہ گناہوں سے بچا لے, گناہوں سے بچا لے, میرے اللہ گناہوں سے بچا لے, گناہوں سے بچا لے, اے اللہ گناہوں سے بچا لے. اے اللہ رابعہ بصریہ تو یہ دعا کرتی تھی, اے وہ خدا, اے وہ خدا جس نے آسمان کو ہم پر گرنے سے روکا, اے اللہ شیطان کو تو ہم پر مسلط ہونے سے روک دے. اے اللہ رابعہ بصریہ والی دعا ہم بھی کرتے ہیں, اے اللہ شیطان نفس و شیطان کے چنگل سے تو ہمیں بچا لے, نفس و شیطان کے چنگل سے تو ہمیں بچا لے. اے اللہ ہمیں معلوم ہے آپ ہم سے روٹ چکے ہو, آپ ہم سے ناراض ہو میرے اللہ, اے اللہ اے اللہ آپ روٹ چکے ہو. اے اللہ ہم نے دنیا میں یہ دیکھا ہے کہ بچہ جب کبھی پریشانی میں ہوتا ہے اور ماں ناراض ہوتی ہے اور بچہ لگاتار اپنی والدہ کو پکارتا رہے, اما مجھے بچا لو, مجھے بچا لو اما, تو اے اللہ وہ روٹی ہوئی ماں اس کا دل پسیس جاتا ہے اور وہ اپنے بیٹے کی طرف متوجہ ہو جاتی ہے اور اس کی حفاظت کا انتظام کر لیتی ہے. میرے اللہ ہم بھی نفس و شیطان کے چنگل میں پھنسے ہوئے ہیں, نفس و شیطان کے چنگل میں پھنسے ہوئے ہیں. اے اللہ وہ ہمیں جکڑنے کی مکمل کوشش میں لگا ہوا ہے. اے اللہ ہم حالات میں ہیں, ہم تجھے پکار رہے ہیں, اللہ 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 اللہ. اے اللہ جب روٹھی ہوئی ماں اپنے بچوں کو اپنے آغوش میں لے لیتی ہے اور اس کی حفاظت کا انتظام کر لیتی ہے تو میرے اللہ آپ تو 70 ماؤں سے زیادہ رحم کرنے والے ہو, آپ کیا ہمارے لیے حفاظت کا انتظام نہیں کریں گے؟ یقیناً کر دیں گے. میرے اللہ ہمیں نفس و شیطان سے بچا لیجئے, نفس و شیطان کے اللہ چالوں سے, ان کے مکر سے اللہ تو ہمیں بچا لیں. اے اللہ ہمیں, ہمارے والدین, ہماری بیوی بچے, اے اللہ ہمارے رشتہ دار متعلقین, اے اللہ تمام کو اے اللہ نفس و شیطان کی چنگل میں پھنسنے سے بچا لیجئے. اے اللہ گناہوں سے بچا لیجئے, گناہوں سے بچا لیجئے. اے اللہ گناہوں کی نفرت ہمارے دلوں میں ڈال دے, گناہوں کی نفرت ہمارے دلوں میں ڈال دے. اے اللہ اگر 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 بچے کے جسم پر گندگی لگی ہوئی ہوتی ہے یا بچہ گندگی میں آلود ہوتا ہے تو کوئی اس بچے کے قریب نہیں جاتا اور اس بچے کو کوئی قریب آنے نہیں دیتا. میرے اللہ یہ تیرا کرم ہوا, تیرا احسان ہوا. میرے اللہ سر سے لے کر پیر تک ہم گناہوں کی گندگی میں لطپت ہے. اے اللہ گناہوں کی بدبو آ رہی ہے, گناہوں کی بدبو آ رہی ہے, لیکن میرے اللہ تو نے مسجد میں آنے کے لیے دروازہ کھلا رکھا, اپنے سامنے جھکنے کی توفیق دی, اپنے گھر میں بیٹھنے کی توفیق دی. میرے اللہ تو نے نفرت نہیں کی, اے اللہ تو نے تو محبت ہی سے کام لیا ہے, تو نے تو محبت ہی سے کام لیا ہے. میرے اللہ اس محبت کو اور بڑھا دے, اس محبت کو اور بڑھا دے, اور اے اللہ گناہوں سے ہمیں بچا لے, گناہوں سے ہمیں بچا لے. اے اللہ اپنے محبوب بندوں میں شامل فرما. اے اللہ جتنے گناہ ہم سے آج تک ہوئے ہیں صغیرہ کبیرہ, میرے اللہ اس کو اپنے فضل و کرم سے معاف فرما, اپنے فضل و کرم سے معاف فرما. اے اللہ ہم اگرچہ بڑے گنہگار ہیں لیکن اے اللہ ہم تو اتنا ہی کہیں گے, تو ہی حساب کر کے بتا دے اے کریم,
तू ही हिसाब करके बता दे ए करीम, मेरे गुनाह ज्यादा के तेरी बख्शिश। अल्लाह ला तक न तू मेरी रहमतिल्लाह का हम तुझे वास्ता देते हैं, नब्बे इबादी अन्य गफूर रहीम का हम तुझे वास्ता देते हैं, इन्नम सदकात लिल फुकरा का हम तुझे वास्ता देते हैं, वम्म साइल फला तनहर का हम तुझे वास्ता देते हैं, रहमती सबकत अला गजबी का ए अल्लाह हम तुझे वास्ता देते हैं। हे अल्लाह, हे अल्लाह, हे अल्लाह, तू हमें माफ कर दे मेरे अल्लाह, तू हमें माफ कर दे मेरे अल्लाह, हमें माफ फरमा, हमारे वालिदैन को माफ फरमा, हमारी बीवी बच्चों को माफ फरमा, हमारी ऊपर नीचे की पीढ़ियों को माफ फरमा, पूरी उम्मत को माफ फरमा, और मेरे अल्लाह गुनाहों की नफरत हमारे दिलों में डाल दे। माहे मुबारक की रहमतों से, बरकतों से, मगफिरत से अल्लाह तू हमें माला माल फरमा। ए अल्लाह हमारी क्या क्या जरूरतें हैं वो तो तू ही जानता है। अल्लाहुम्मा इन्नका तालमु हाजती फातिनी सुअली। अल्लाह आदम अलैहिस्सलाम ने तो अरफात में ये दुआ की थी, इन्नका तालमु हाजती फातिनी सुअली। ए अल्लाह हमारी जरूरतों को तू ही जानता है, अब हमारी जरूरतों को तू ही पूरा करने का फैसला फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम बिरहमतिका या अरहम।